اسلم تحرم ما حل اللہ لک سے جو پانچویں بات ہمیں پتہ چلتی ہے وہ یہ کہ اللہ کا دین بے لاگ ہے، اس میں ہر شخص کے لیے صرف وہی کچھ ہے جس کا وہ اپنے ایمان اور عمل کے لحاظ سے مستحق ہے، بڑی سے بڑی ہستی سے نسبت بھی فائدہ نہیں دے گی اگر خود عمل کھوٹا ہے، اور بری سے بری ہستی کی نسبت جیسے آگے ہم دو واقعات پڑھنے والے ہیں انشاءاللہ کہ جس میں شوہر برا تھا تو بیوی اچھی تھی کوئی فرق نہیں پڑا، اور اچھے شوہر تھے بیویاں بری تھیں اللہ تعالیٰ نے اس کو بھی دور کیا، سورت کے شروع میں نبی صلی اللہ علیہ وسلم اور ان کی بیویوں کا قصہ ہے اور سورت کے آخر میں حضرت نوح اور لوط اور ان کی بیویوں کا قصہ ہے، کیا قرآن ہے جس کو ہم صرف بیٹھ کے چومتے رہتے ہیں اور صرف بغیر سوچے سمجھے پڑھتے رہتے ہیں۔ دعا کریں کہ اللہ تعالیٰ اس کو پڑھنے کا حق ہم سے ادا کروا دے۔ اور یہ جو لفظ ہے نا لیما تو ہر ریما، سوال ہے نا، استفہام کہتے ہیں نا، یہ اصل میں سوال نہیں ہے، اس کو عربی میں کہتے ہیں استفہام برائے انکار کہ نہ کریں ایسا، جیسے ہم بچے کو کہتے ہیں تمہیں میں نے منع نہیں کیا، دیکھنے میں کیا لگ رہا ہے کہ آپ پوچھ رہی ہیں لیکن آپ کہنا کیا چاہ رہے ہیں، نہیں کا لفظ ہے، تو یہ ناپسندیدگی کا اظہار ہوتا ہے، آپ سے اللہ تعالیٰ یہ پوچھ نہیں رہے کہ آپ نے یہ کیوں کیا بلکہ اطلاع دی، اویئر کیا، وارن کیا کہ دیکھیے اللہ کی حلال کردہ چیز کو اپنے اوپر حرام کرنے کا جو کام آپ سے ہو گیا یہ درست نہیں ہے، اللہ اپنے نبی کو بھی یہ بات نہیں دیتا تو آج دوسروں تیسروں کو کیا ہو۔ یہاں پھر دیکھیے کہ جو دین میں مرضیاں کرتے ہیں کہتے ہیں کیا حرج ہے، یہ آج کے دور میں حلال نہیں رہا، یہاں لکھیے ذرا بڑی تکلیف دہ باتیں، کیا کیا چیزیں اللہ نے حرام کی ہیں جس کو لوگ آج حلال کہتے ہیں، نبی صلی اللہ علیہ وسلم کی صرف ایک حدیث ہی کافی ہے، آپ نے فرمایا کہ قیامت کے قریب لوگ شراب کو، گانے بجانے کو اور اسی طرح بعض روایتوں میں اشارے ملتے ہیں سود کو حلال قرار دیں گے، حلال کیوں قرار دیں گے چونکہ پہلے حرام تھی، آپ نے فرمایا ان کے کندھوں پہ گانے بجانے والی آؤں گی، آپ نے فرمایا ایک وقت آئے گا جب سود کو حلال سمجھ لیا جائے گا، گانے بجانے کو حلال سمجھ لیا جائے گا، لوگ شراب کو حلال کریں گے مگر ان کے نام بدل کے کریں گے یہ کام، آج دیکھ لے گانے بجانے کا نام فن اور انٹرٹینمنٹ رکھ دیا، شراب کا جو نام ہے وہ ہم نے اسٹیٹس کا سمبل بنا دیا اور یہ تو بیئر ہے اور یہ تو فلاں اور کئی قسم کے الٹے سیدھے نام رکھ دیے، اور پیچھے رہ گیا سود، اس کو ضرورت بنا کے پیش کیا۔ موٹے موٹے لفظوں میں لکھنے لی حدیث ہے کہ لوگ کیسے کہہ سکتے ہیں کہ یہ چیز یہاں حلال وہاں حلال، آج کا دور کل کا دور، لیما تو ہر ریمو، کس نے آپ کو اجازت دی، کوئی فتویٰ ہے آپ کے پاس، کوئی اتھارٹی موجود ہے، کوئی آپ کے پاس اسٹیمپ موجود ہے کہ جس سے آپ اللہ کے کلام کو 1400 سال سے متفق حقیقتوں کو آپ بدل سکیں، کسی کے پاس بھی ایسا اختیار نہیں ہے۔ دوسری بات دیکھیے گا کہ آپ نے کیا کیوں، تب تک ہی مردات ازواجک، کیا آپ اپنی بیویوں کو خوش کرنا چاہتے ہیں، اب یہاں آ کے پھر مسئلہ پڑ جاتا ہے کہ دیکھا اللہ نے تو خود کہا کہ بیویوں کو خوش نہ کرو، اور نبی کو تو اس لیے پکڑ لیا کہ آپ نے اپنی بیویوں کو خوش کرنا چاہا، اور بعض بیچاروں نے جنہوں نے سمجھا نہیں دین کو وہ صرف اس ایک آیت کو سمجھ جاتے ہیں، کہتے بیوی کو بالکل خوش نہ کرو، جو وہ کہتی ہے اس سے اپوزٹ کرو، بس ریئلی ساری دنیا کے ساتھ اچھے ہوتے ہیں، گھر میں آتے ہی وہ ایک دم جابر بن جاتے ہیں، یہ درست طریقہ نہیں ہے۔ یہاں کون سی رضامندی کی بات ہے، موٹے لفظوں میں لکھ لیں نبی صلی اللہ علیہ وسلم کی وہ حدیث جہاں آپ کو انشاءاللہ اس مفہوم کو واضح کرنے میں بہت مدد دے گی، اور وہ کیا ہے کہ لا طاعت لمخلوق فی معصیت الخالق، مخلوق میں سے کسی کی اطاعت نہیں کرنی، اور اطاعت لفظ میں خوشی ہوتی ہے، دل کی خوشی سے جو کام کیا جائے، طوعاً و کرہاً میں آپ یہ لفظ پڑھ چکے ہیں، یعنی اللہ کی ناراضگی میں کسی کو خوش نہیں کرنا، لا طاعت لمخلوق فی معصیت الخالق، تو تب تغی مردات ازواجک سے کیا پتہ چلا کہ شوہر کا تو فرض ہے کہ بیوی کو خوش رکھے۔ نبی صلی اللہ علیہ وسلم کے پاس ایک صحابی آئے اور کہا اللہ کے نبی ہماری بیویوں کا ہم پہ کیا حق ہے، سبحان اللہ کیا پیارا دور تھا، عورتیں اپنے حق نہیں مانگتی تھیں، مرد آ کے پوچھتے تھے کہ بتائیں ہم نے حق دینا ہے، کیا دیں، تقوی اندر آتا ہے نا تو بندہ دینے کا ذمہ دار ہے، بھائی جو میں نے دینا ہے مجھے اس کی فکر ہے، جس نے میرا دینا اللہ پوچھے اس کو پوچھے، وہ خود جانے اس کی مرضی، مجھے اپنی فکر ہے۔ آج کی سوسائٹی میں حقوق مانگنے کا رواج ہے، اسلام نے جو شخصیات پیدا کی تھی نا ان کا تقوی اتنا بڑھ گیا تھا وہ حقوق دینے والے تھے، مجھے ملتا نہیں ملے یہ بات کی بات ہے، میں نے دینا ہے، صحابہ پوچھتے تھے آ کے، آپ نے 6 باتیں گنوائیں بیوی کے بارے میں، ہاں حق یہ کہ جو تم کھاؤ اس کو کھلاؤ، اس کی عزت کرو، اس کے چہرے پہ نہ مارو، اس کو گالی نہ دو، گھر نہ چھوڑ کے جاؤ، ایک پوری تفصیل ہے، اس کی عزت کرو، صرف وہ 6 حقوق ہی آج مردوں کو بتا دیے جائیں تو وہ پکڑے جائیں گے قیامت کے دن۔ بیوی کی خوشی کا اہتمام نبی صلی اللہ علیہ وسلم کرتے تھے، اللہ کے نبی صلی اللہ علیہ وسلم اپنی بیویوں کی دل جوئی بھی کرتے، حالانکہ عائشہ سے اتنی محبت ہے، اس کے باوجود بھی جس کو کہتے ہیں کہ نہ چاہتے ہوئے بھی آپ حضرت ابو بکر صدیق کے گھر میں جانے کی، وہاں رہنے کی ان کو اجازت دیا کرتے تھے۔ تو بیوی کو خوش رکھنا چاہیے اللہ کی خوشی کے اندر اندر۔ بیوی کہے حرام چیز لے آؤ، نہیں خوش، تب تک ہی مردات ازواجک، یہ جملہ ہر اس مرد اور ہمارے اس ہر بھائی کے لیے ایک قسم کا کہہ سکتے ہیں کہ کی چین بن سکتی ہے یا کی پوائنٹ بن سکتا ہے جو اللہ سے ڈرتا ہے۔ جب عورت نافرمانی کا کوئی کام کرنے پہ مجبور کرے، عورت کو مرد اور مرد کو عورت، کیونکہ ازواج کا لفظ جو ہے وہ میل اینڈ فیمیل دونوں پہ آتا ہے، کبھی آپ کے شوہر آپ سے کوئی ایسا تقاضا کریں جس میں دین کی کوئی حد ٹوٹتی ہے، جس میں آپ کے فرائض ساقط ہوتے ہیں، تو یہی بول دیں تب تک ہی مردات ازواج۔ اب یہ نہیں ہو کہ آج ساری بات میں سے صرف یہ ایک جملہ جا کے مردوں کو سنائیں کہ آج یہ پڑھ کے آئے ہیں کہ جی اللہ نے یہ کہہ کہ شوہر کی بات نہ مانو، بہت ڈرا کریں اپنے لفظوں میں تفسیر کی بات بتاتے ہوئے، قرآن کی آیت ہی کوٹ کر دیا کریں، تب تغی مردات ازواجک۔ اس سے پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم کی اس عمل کو حرام کرنے کا عمل آپ کی اپنی خواہش نہیں تھی، آپ کو کیا، آپ کو تو شاید اچھا لگا، بلکہ یہاں سے آپ دیکھیے ایک اور بڑا پیارا نقطہ ملتا ہے، شوہر کو سگریٹ کی عادت ہے، اس کو کریو ہوتی ہے، تب تغی مردات ازواجک چھوڑے، یعنی نبی صلی اللہ علیہ وسلم اپنی بیوی کو خوش کرنے کے لیے اپنی من پسند چیز چھوڑ رہے ہیں، تو آج ہم کیوں نہیں چھوڑ سکتے؟ آج ہمیں پتہ ہے کہ ایک چیز سے ہمارے ساتھی کو تکلیف ہوتی ہے، اس کو پسند نہیں، چھوڑ دیں دونوں کے لیے۔ یہ ہیں اصل میں رشتے کی خوبیاں، یہ ہیں اصل میں ازدواجی تعلقات کا حسن کہ دونوں ایک دوسرے کے لیے کریں۔ اور آج حال کے جو ہمارے پاس کلچر ہے وہ کیا ہے کہ بیوی مرد کے دخل نہیں دیتی، مرد بیوی کو نہیں دیتا، ایک ہی جگہ خرید کے لا رہے ہیں، ایک اپنا سیب خرید رہا ہے، دوسرا اپنا خرید رہا ہے، وہ اپنی چھری کانٹا لے کے بیٹھا ہے یا اپنی لے کے بیٹھی ہے۔ ایک آئیڈیل گھرانہ جو ہوتا ہے نا وہ دوسرے کی خوشی کا سبب ہوتا ہے۔ جہاں تک اللہ کے حکم نہیں ٹوٹتے، ہر ممکن کوشش کریں ہم اپنے کپل کو، اپنے سپاؤس کو خوش کرنے کی، ہم بیوی ہیں یا شوہر ہیں اس سے کوئی فرق نہیں پڑتا۔ اچھے لوگ جو ہوتے ہیں وہ اللہ کو خوش کرنے کے بعد اپنے ساتھی کو خوش کرنا چاہتے ہیں، آپ خوش کرنے والے بن جائیں وہ آپ کو خوش کرنے والے بن جائیں گے۔ اس لیے بیوی کو خوش رکھنا کوئی بری بات نہیں اگر وہ اللہ سبحانہ تعالیٰ کے حکموں کے اندر اندر ہے، ورنہ اگر ذرا حد کراس ہوئی تو پھر نہیں۔ آپ دیکھیں اس کی اب کئی مثالیں لے سکتے ہیں نا، پانی کا گلاس اب بھر رہے، کھولتا ہوا پانی ہے، پانی گلاس کے اندر جب تک رہے گا خطرہ نہیں ہے، جو ہی ابلتا ہوا پانی گلاس سے باہر گرے گا تو آپ کے اپنے بھی ہاتھوں کو جلا دے گا۔ اسی کی مثال اپوزٹ پہ بھی لے لیں، کوئی بہت ٹھنڈی چیز ہے، خطرہ کب ہوتا ہے؟ جب انسان حدوں کو پامال کرتا ہے۔ اس لیے اللہ سبحانہ تعالیٰ ایسی باتوں کو لاتا ہے۔ اچھا ایک اور سوال ہے اب یہاں کہ جیسے نبی صلی اللہ علیہ وسلم نے اتنی سی بات کی اور اس پہ قرآن میں یہ حکم آ گیا، کیا آج کوئی شوہر اگر اپنی بیوی کی خوشی کی خاطر کوئی اس قسم کا کام کر لیتا ہے تو کیا وہ بھی اس درجے کا گناہ؟ مثلاً بعض دفعہ ہوتا ہے نا کہ کچھ کپڑے پہننے بارے میں وہ کہتا ہے اچھا میں یہ نہیں آج کے بعد پہنتا، یعنی آرڈنری مین جو ہوتے ہیں، جو عام لوگ، ہم جیسے جو عام لوگ ہیں، تو وہ کوئی کام اپنی بیوی یا اپنے شوہر کی خوشی کے لیے حرام کرتے ہیں تو کیا اس کا وہی عمل ہوگا، وہی پکڑ ہوگی؟ وہ نہیں ہوگی۔ اس لیے کہ نبی ایک منصب پہ ہوتے ہیں، ایک اہم ترین ذمہ داری پہ ہوتے ہیں، ان کے کسی عمل کو دیکھنے والے بہت سارے لوگ ہوتے ہیں، ہم میں سے جو جہاں پہنچے گا نا، یعنی مثال ہے کہ آپ کسی کام میں آگے سے آگے جانا چاہتے ہیں تو آپ کو پھر اپنے ازدواجی معاملات کے بارے میں اتنا کیئرفل رہنا چاہیے، کیونکہ اگر آپ کے شوہر کی بات کوئی باہر نکل گئی نا کہ یہ دیکھیں یہ دین والی ہیں اور اپنا گھر صاف نہیں رکھتی، مثال ہے کسی کا شوہر غصے میں دکھ میں جا کے باہر بات کر دیتا ہے، تو آپ دیکھیے کہ اس پہ چوٹ پڑے گی آپ کے دین کو۔ جب ہم دین سے جڑتے ہیں نا تو آپ گھر میں کپڑے بھی دھو رہے ہیں نا تو اس وقت بھی اپنے آپ کو دیندار سمجھا کریں، بچے بھی پال رہے ہیں، سسرال کو فون پہ بات بھی کر رہے ہیں، کوئی آپ کو گالیاں دے رہا ہے، اس وقت آپ کبھی نہ بھولے کہ میں اب اللہ کو راضی کرنے والی ہوں، میں نے نہیں بولنا، اس وقت یہ میں نہیں، اپنے آپ کو اپنے ساتھ لکھ لیں کہ اب میں اپنی نہیں رہی، انی للہ، اللہ کی پراپرٹی بن جاتے ہیں جب ہم دین سے جڑتے ہیں۔ انسان ہوتے ہوئے پھر بھی بہت لوگ آپ سے ناراض ہوں گے، پھر بھی بڑی باتیں کریں گے، لیکن حت الوسع آپ کوشش کریں اپنے کردار سے، اپنی گفتار سے کہ دین کو کبھی گالی نہ دلائیں۔ میں نے دیکھے بعض عورتیں اپنے میکے کے لیے بہت سینسٹیو ہوتی ہیں۔ دیکھو ہمیں جو کہنا کہہ لو، ہمارے ماں باپ کو نہ کہنا، یہ ایک عموماً جملہ بولا جاتا ہے، ہمارے ماں باپ تک نہ بات کرنا، ان کو گالی نہ دینا۔ بعض عورتیں کہتی ہیں جب تک مجھے بات کہتے رہے میاں میں چپ رہی، جوں ہی وہ میرے ماں باپ پہ بات لائے پھر میں چپ نہ رہی۔ تو ماں باپ کے آگے ذرا دین کا حصہ لکھیے، کہاں کہ پھر ہم خود اپنے دین کے مشکلات اپنے شوہروں کے گوش گزار کریں اور ان کو موقع دیں کہ وہ ہمیں روک لے۔ یہ بہت نہ سمجھی کی بات ہوتی ہے کہ ہم اپنے دین کے پرابلمس، دینی مسائل، دین کے اندر جو چیزیں ہمیں آتی ہیں اس کو ہم اپنے شوہروں سے ڈسکس کریں، وہی کل ہمارے راستے کی دیوار بن جائیں گے۔ ہم اتنا سٹریس آؤٹ ہو چکے ہیں کہ آج کل تو بڑے ہی کام ہے، آج کل تو بہت ہی تھکن ہے۔ آج جن کو آپ اپنا دوست سمجھ کے یہ دکھ شیئر کر رہی ہیں نا، کل وہ دیکھے گا آپ کے سر میں بھی درد ہوگا، وہ کہیں گے تم پہ سٹریس بہت ہے۔ ذرا سا اگر آپ کے بخار بھی ہوگا وہ کہیں گے کہ دیکھو تم پہ بوجھ بہت ہے۔ کبھی اپنے دکھ اپنے شوہروں کو نہ سنائیں دین والے، اگر آپ دین میں آگے بڑھنا چاہتے ہیں۔ کی پوائنٹ آپ کو بتا رہی ہوں، دین کے دکھ صرف دین والے کو سنائیں، کسی دنیا والے کو سنائیں گے وہ آپ کو ایک ہی مشورہ دے گا، چھوڑ دو، پیچھے ہٹ جاؤ، گھر نہ خراب کرو، بچے نہ رولاؤ، گھر والوں کو دیکھو، اللہ کی ذات کے سامنے رکھے، اللہ کے آگے جائیں تو روئیں عاجز، اور اپنوں کے آگے آئیں تو کہ کوئی مسئلہ ہی نہیں، کچھ کام ہی نہیں، کچھ بھی نہیں ہوتا۔ اور یہ چیز آپ کے اندر سکون لائے گی، اطمینان، بڑی گہری ٹھنڈک ہوگی۔ اس سے آپ کے شوہر کہیں گے کہ دین کے بعد بھی یہ کول ہے، ٹھنڈی ہے۔ اور اگر آپ کے شوہر یہ سوچ رہے ہیں نا کہ آپ بہت سٹریس ہو گئی ہیں، آپ ہر وقت گھبرائی رہتی ہیں، آپ پریشان رہتی ہیں، آپ کو بچوں کی ہوش کوئی نہیں، آپ کا گھر بکھرا ہوا ہے، آپ کی چیزیں خراب ہیں، تو یقین کریں آپ اپنی عادت بدلیں، آپ کے شوہر یہ جملے بدل دیں گے۔ ہوتا کہ ہم پہلے ہی تھکے ہوتے ہیں، پھر شوہروں کی یا گھر والوں کی ان باتوں سے اور سٹریس آؤٹ ہوتے ہیں۔ علاج کے اپنے آپ کو کول ڈاؤن کریں، مطمئن، کچھ بھی نہیں، سب ٹھیک ہے، کوئی پریشر نہیں، کچھ بھی نہیں، آج بھی ٹھیک ہے، کل بھی ٹھیک ہے، کچھ بھی نہیں۔ آپ کے آخری دن ہیں، کورس کے بہت مشکل ہوگا، یہ ہوگا، ابھی یہ بھائی کیا کرے گا کوئی آپ کا غم، ایک ہی مشرب آپ کو دے گا کہ جو لوگ اتنا آپ پہ ظلم کرتے ہیں ان سے ہٹ جائیں آپ، یا آپ پہ اتنا ظلم کرتے ہیں، آپ کو اتنا پڑھاتے ہیں، اتنے ٹیسٹ لیتے ہیں، جان چھڑاؤ ان سے، یقین کریں لوگ یہی کہیں گے۔ آپ اپنے بچے پہ رکھ کے اپنی اس بات کو دیکھیں، آپ بھی اپنے بچے کو یہ مشورہ دیں گی، اگر آپ کا بچہ کہیں کام کرتا ہو بالفرض، یا ینگ بچہ یا کوئی بھی، اور وہاں والے اسے ایکسٹرا کام لے رہے ہیں، تو آپ کیا کہیں گی، چھوڑو ان کو، اتنا پیسے تو کچھ دیتے نہیں، تم سے کام اتنا لیتے ہیں، چھڑوا لیں گے آپ سے۔ پھر جب وہ چھڑواتے ہیں تو پھر ہم ہی روتے ہیں، اور پھر روتے بھی ان کے ہی سامنے۔ کہتے ہیں نا کہ دین کی وجہ سے گھر ایک اکھاڑا بنا ہوا دکھتا ہے، تو کبھی اس طرح نہ کریں، اللہ کے ساتھ معاملہ گہرا رکھیں گے تو انشاءاللہ سب خوش ہوں گے۔ اللہ کو راضی رکھیں، اللہ سب کو راضی کر دے گا۔ کسی کی خدمت سے بھی آپ اس کو خوش نہیں کر سکتے، اگر آپ اللہ کو راضی کر کے اس کی خدمت اللہ کی رضا کے لیے کر دیں گے، بے نیاز ہو جائیں۔ ہیں ایک چھوٹی سی اور بات، کیونکہ اہم بہت ہے اس لیے بات اس پہ چلی جاتی ہے، ایک اور چیز رکھیں کہ اس چیز کی دل سے تڑپ ہی نکال دیں کہ میں نے اپنے شوہر کو یا اپنی بیوی کو یا اپنے سسرال کو خوش رکھنا ہے۔ بعض دفعہ جس چیز کو ہم ایکسٹریم پہ لے جاتے ہیں نا، وہ ہمارا روگ بن جاتی ہے۔ پھر ہم چھوٹی چھوٹی بات پہ، ذرا شوہر نے بات ہی اونچی کی کہا بس اب یہ ناراض ہو گئے ہیں، وہ ناراض نہیں ہوتے، یہ فطری بات ہے۔ بعض دفعہ ساس کو ایک جملہ بول دیتی ہے نا تو بہو کہتی بس میرا تو کیریئر ہی ڈاؤن ہو گیا، بیڈ کریڈٹ ہو گئی۔ کچھ نہیں ہوتا، ابھی ناراض ہوئی ہیں، گلے میں باہیں ڈالیں وہ آپ کا منہ چومیں گی، کچھ نہیں ہوتا، کوئی ناراض کی آخری نہیں ہوتی۔ کسی نے اگر آپ کو برا کہہ دیا تو برا نہیں بنتا، اصل میں یہ فکر نکال دیں کہ لوگوں کو خوش کرنا ہے۔ واللہ غفور الرحیم، اس بخشنے والے اور رحم کرنے والے کے اوپر انگلیاں رکھیں گے، نظریں رکھیں گے، انشاءاللہ تعالی وہ جو آپ کے لیے لوگوں کے دلوں میں محبت پیدا کرے گا کوئی دوسرا نہیں کر سکتا۔ اللہ معاف کرتا ہے، کیا معاف کرتا ہے، تمہاری کوتاہیوں کو۔ اے نبی، آپ نے جو کیا اللہ نے معاف کر دیا، کسی کو ضرورت نہیں ہے کہ آپ کی اس بات کو بنیاد بنا کر آپ کے اوپر بات کرے، اور رحیم کے کہ آئندہ نیکیوں کے موقع دیتا ہے۔ اب اسی لیے آگے اس واقعے کو بنیاد بناتے ہوئے قسم توڑنے کا کفارہ تھوڑا سا دہرایا گیا، قد فرض اللہ لکم، بے شک اللہ نے مقرر کر دیا ہے آپ کے لیے کیا، تحلت ایمانکم، قسموں کی پابندی سے نکلنے کا طریقہ۔ یہ جو لفظ ہے نا تحلہ، حل یا حل سے ہے، حلال ہونا کا لفظ اردو میں بولتے، ایک لفظ ہوتی ہے حرمت کی، ہم احرام میں ہوتے ہیں، حج کے ٹاپک میں پڑھا تھا، تحلل اول تحلل ثانی، पहला हलाल होना और दूसरा हलाल होना। हज करने के बाद पहले कुछ पाबंदियाँ हट जाती हैं सिवाय एक आधी पाबंदी के, वो तहल्लुल अव्वल होता है, फिर उसके बाद दूसरी जब आप बाल भी कटवा लेते हैं तो फिर दूसरा तहल्लुल हो जाता है। तो ये वही लफ्ज़ है, यहाँ है तहिल्ला, वो चीज़ जिससे हलाल हो जाया जाए, तहल्ला वो चीज़ जो हलाल हुई, तहिल्ला वो चीज़ जिसने हलाल किया। फ़ाइल और मफूल का फ़र्क है, मुराद यह कि अब कसम तो आप खा चुके, अब इसकी पाबंदी से निकलने का तरीका क्या है। अल्लाह कहते हैं हमने बता दिया आपको, कहाँ बताया अल्लाह ताला ने, सूरत मायदा आयत 89 में, सातवें पारे के पहले रुकू की आयत है कि अल्लाह ताला तुम्हें नहीं पकड़ेगा लफ में, और अगर जान के खा ली तो फिर वही जो मैंने शुरू में भी हवाला आपको दे दिया था कि 10 मिस्कीनों का खाना या 3 रोज़े, कहा वही इसका इलाज है। और ईमान, पीछे बात हो गई, कसम को ईमान कहते थे, यमना यमीन, दायां हाथ मिलाते थे जैसे शेक हैंड हम करते हैं ना, तो अरब लोग कसम खाते हुए हाथ से हाथ मिलाते थे, इसलिए भी इसको ईमान कहते हैं। और यमन से भी, और इसके ऊपर मैंने पीछे आपको कुछ पॉइंट लिखाए थे कि कसम को ईमान क्यों कहते हैं, बहुत ज़्यादा अरबों में इस चीज़ को आम तौर पे इस्तेमाल किया जाता था। तो फरमाया कि ये कर लीजिए, इससे कसम जो है वो तुम्हारी पूरी हो जाएगी, और फिक्र ना करो, वल्लाहु मौलाकुम, अल्लाह अभी भी तुम्हारा कारसाज है, वो दोस्त है, दोस्तों की छोटी छोटी गलतियों पे थोड़ी पकड़ लेता है। पॉइंट आउट करने का ये मतलब थोड़ी है कि उसको कहा निकल जाओ इधर से। बस आप देखिए, जैसे भी हम बात कर रहे हैं ना, कुछ लोग काम करते हैं तो तरबियत के लिए उनकी कितनी सलाह की ज़रूरत है, कभी सख्त कभी गर्म हाथ लगता है ना, और तरबिया या तस्किया होता ही नहीं नरम हाथों से, नरम हाथों से कभी बर्तन नहीं चमकते। आप कहें ना कि जो लीडर्स हैं वो प्यार ही कहते हैं, जो कर रहे हो ठीक कर रहे हो, सब ठीक है सब ठीक है, नरमी से इसको साफ़ कर दें, वो बर्तन कभी नहीं साफ़ होगा। बर्तन साफ़ होता है जब उसको सख्त हाथ लगते हैं, और जिसको सख्त हाथ लग जाते हैं इंशाल्लाह फिर वो न सिर्फ खुद चमकता है बल्कि चमकाता भी है, लाजिम से मुतद्दी बन जाता है। बहरहाल अल्लाह ताला कहते हैं हम अभी भी आपके मौला हैं, हम आपसे नाराज़ थोड़ी हैं, हम आपकी वो गिरा खोल देते हैं, आप कफ़ारा दे दीजिए, हम इसको दूर कर देंगे आपसे। तो यहाँ फिर इसके ऊपर नबी सल्लम ने अमल किया था और उसके बाद कफ़ारा दिया। फरमाया बहुवल अलीम उल हकीम, वही सब कुछ सुनने वाला और जानने वाला, हिकमत वाला है, उसको पता है कि मेरे बंदे कौन सी बात क्यों करते हैं, किस लिए करते हैं। अब यहाँ देखिए, सारे मसाइल हो गए, इसके बाद अब वाक़या डिस्कस हो रहा है। ये कुरान का एक मिजाज है, लफाजी नहीं है, स्टोरी टेलिंग नहीं है, कुरान मोरल्स लेना है। पहले मॉरल्स दे दिए, सारी बातें कर करा के कफ़ारे बता दिए, और अब वो वाक़या बता दिया, व इज़ असर्रन नबी इला बादी अज़वाजिही हदीसा। और ये बात भी याद रखने के काबिल है कि जब नबी ने राजदारी से अपनी एक बीवी को एक बात बताई, कौन सी बात, यही बात कि शहद नहीं खाऊंगा, फिर फलम्मा नब्बअत बिही, फिर जब इसने दूसरी को वो राज बता दिया, हालांकि शौहर ने मना किया था कि ना बताना, इन्होंने फिर बता दिया। औरतों की मजबूरी होती है, वो बात रख नहीं सकती, बस किसी एक को बताती हैं, हर औरत किसी एक को बताती है, और साथ ये जुमला बोलती है कि आगे किसी को ना बताना, और जब उसको भी बताते कहते आपको किसने बताया। यही हालात कुछ ऐसे थे, नबी सल्लम ने एक बीवी के सामने कहा था कि ऐसा ना करना, दूसरी को ना बताना, उन्होंने बता दिया। जहाँ दोस्तियाँ बहुत होती हैं वहाँ राज भी बड़े लीक आउट हो जाते हैं, जिन लोगों के घर वालों से बहुत अंडरस्टैंडिंग है ना, वहाँ सारे शहर के राज जाते हैं, और जिनकी बनती नहीं इतनी वो कहते हैं जो वक्त गुजर जाए ऐसे ही ठीक है, वो बातें भी नहीं करते। तो कहीं भी बेतकल्लुफी हो, राज नहीं देना, एक इज्तमाई राज, नबी का राज, दीन का राज। इसी तरह बाज़ दफ़ा दीन के काम करने वालों को बहुत सारी ऐसी बातें पता चल जाती हैं जो दूसरों को नहीं पता होती। आप जितने बेतकल्लुफ़ हैं अपने शौहर से, बीवी से, अपने बच्चों से, आपने अगर उस बात को लीक आउट किया तो आपने असरन छुपाए हुई चीज़ को खोल दिया। इसलिए ऐसा ज़र्फ पैदा करना चाहिए कि जो जब बताना है तब बताएं। आपने कुछ लोगों के बारे में एक जुमला सुना है कि पेट में बात नहीं टिकती, खुद भी कभी कहते हैं पेट में खुलबली हो रही थी, तो बताया तो चैन आया। अगर किसी का ये मसला हो ना अपने बारे में, तो उसको बिल्कुल क्लियर कट बता देना चाहिए, जहाँ भी उसको कोई ज़िम्मेदारी दी जाए कि देखिए मैं नहीं इतनी देर रख सकती। याद रखिए कि जितना बर्तन गहरा होगा ना, खाली है ना, इसमें आप चीज़ें डालते जाएं, आपको और भी देंगे लोग डालने को, और ये भरा हुआ कप है ना चाय का, इसमें आप दो चार घूंट डालेंगे ना तो ये बाहर गिर जाएगी। हमेशा दीन के लिए अल्लाह उन लोगों को चुनता है जो खुले ज़रफ़ के होते हैं, डालते हो इस बर्तन में डाल दो, निकलना तब भी जब कोई टूटी लगेगी। थोड़े दिन लोग ज़्यादा दिन दीन का काम नहीं कर सकते, देखने में बहुत पंप एंड शो लग रही होती है, लेकिन आहिस्ता आहिस्ता सब ख़त्म हो जाता है। अल्लाह ताला अलीमुम बिजाति सुदूर है, इसलिए बस खरहुल्लाहु अलैह, अल्लाह ने वो राज खोल दिया। ये आयतें नाजिल करके सिर्फ अपने शौहर की बात उन्होंने जाहिर की थी, अल्लाह ने सिर्फ शौहर को नहीं बताई, ग्लोब पे क़यामत तक के लोगों को बता दिया कि नबी की बीवियों से ये बात हो गई थी। कितनी बड़ी है बात डरने की। बीवियां शौहरों को कुछ कहती हैं, फिर कहती हैं आगे ना बताइए, सास से कोई बात हुई कहा आप शौहर को ना बताइए, करिए ही ना। देखिए जो बात आप चाहते हैं ना कि ना दूसरे को पता चले, आसान सी बात है, वो करें ही ना। आप चाहते हैं कि आपने किसी के साथ बुराई की है तो वो दिखे ना दूसरे को, ये हो ही नहीं सकता, इम्पॉसिबल। चांद निकलेगा दिखेगा, फूल होगी खुशबू आएगी, बदबू होगी फैलेगी, सूरज निकलता है सब देखते हैं। इसलिए इन सारी चीज़ों को बुनियाद बनाते हुए अपने लिए अमल की बात आज से फिर अपने मुहासबे के लिए नोट कर लीजिए कि मैंने कोई बात खुद नहीं बतानी किसी को। यकीन करिए कुछ लोग इतने गहरे होते हैं आप उनके पास घंटा बैठ जाए नहीं बोलते। अच्छा कुछ लोगों को बातें गुलवानी भी बहुत आती हैं, जान के बात छेड़ते हैं शुरू से, सुनाए फिर क्या चल रहा है, क्या हो गया, कैसा हो रहा है, इस वक्त भी नहीं मैंने बतानी, खुद के लिए लिखें इधर। क्या मैं हर बात फौरन बता देती हूँ? और बेमौका सड़कों पे खड़े, बसों में बैठे, ट्रेनों में बैठे, किसी को कोई शौक है तो वो आए और पूछ ले, कोई मसला है बैठे आए मीटिंग करें, आपको बताते हैं क्या हो गया, क्या रह गया, किस तरह हो गया, किस जगह हो गया। ये सिर्फ चस्का होता है, यकीन करें। बहुत लोग सिर्फ बातों की टो लेने के लिए सीधे साधे लोगों से बात कर लेते हैं, कई बातें आती रहती हैं सामने, ये दुरुस्त तरीका नहीं होता। और हैरत जो होती है कि जब दीन से जुड़े हुए लोग आम सीधे साधे लोगों से ये बातें पूछ लेते हैं, बिल्कुल बेनियाजी रखी। जब तक कोई खुद ना बताए अपनी बात मत पूछे। मसलन आप देखिए, ये तो अब इस वक्त दीन की बातें हो रही हैं ना, दुनिया भी मिसाल है, किसी की बच्ची है जवान, रिश्ता हो गया, कोई किया है, कोई आता है पैगाम, मंगनी कर दी इसकी, भाई होगी आपको दिख जाएगी, चांद चढ़ता सारे देख लेते हैं। आप देखिए बाज़ यंग बच्चियाँ सिर्फ इसलिए बाहर जाना छोड़ देती हैं कि जहाँ जाएँ लोग खुसर खुसर बातें कर रहे होते हैं उनके बारे में, माँ से पूछ रहे हैं ये हो रहा है। इसी तरह शादी के बाद बच्चा हो गया, इलाज कराया था, ये था वो था, ज़रूरत क्या है इन बातों की, छुपाइए मत बातों को, खोलिए। मैं कहती हूँ कि कुछ अखलाकी खूबियाँ होती हैं जिस पर अल्लाह चुनता है लोगों को। आप पढ़ के देखें असलाफ को, मुहद्दिसीन के हालात पढ़िए, आइमा कराम के हालात पढ़िए, अखलाक के आला मर्तबे पे थे, परवाह ही नहीं होती थी उनको कि कौन क्या कर रहा है और कौन क्या नहीं कर रहा। और अगर ख़बरों का शौक है तो किसी भी न्यूज़ चैनल में जाइए, अपनी रेज्यूमे दीजिए और कहें कि बहुत शौक है मुझे ख़बरें लेने का, कोई ना कोई काम कर लीजिए। लोगों की ज़िंदगी को तो हराम ना करे इंसान, बहुत नागवारी की बात है। तो अल्लाह ताला कहते हैं कि जब नबी ने कहा इसको छुपाना, एक औरत ने ये बात आगे बता दी, असखरहुल्लाहु अलैह, अल्लाह ने उसको जाहिर कर दिया, उस पर ही क्या है नबी सल्लम, शौहर की बात छुपाई, छुपाने वाली बात खोल दी और अल्लाह ताला ने वो जाहिर कर दी। यहाँ से आप देखिए कि इतने पॉइंट मिल रहे हैं कि अल्लाह ताला नबी सल्लम का अभी भी साथ दे रहे हैं, पहले नजायुहन नबी का, यानी नबी से नाराज़ तो नहीं थे ना, तभी तो आपको स्ट्रिल नबी का, फिर देखिए वल्लाहु मौलाकुम का, तुम्हारा आका मतवली अल्लाह है, वो खुद जानता है, उसको पता है, वो तुम्हारा अभी भी साथ देगा। अल्लाह ने नबी को बीवी की वो बात भी बता दी, तो बहरहाल इससे नबी सल्लम से अल्लाह ताला की मोहब्बत पता चलती है कि वो क्या थी और किस तरह की थी। फिर क्या हुआ, अर्रफ़ा बादहु, आपने पहचान लिया इसमें से कुछ बात को, वारद अम्बादिन, और कुछ से चश्मपोशी की। नबी को जब बात बता दी तो अब नबी तो सुन के भड़क नहीं उठे, वहीं से फ़ोन नहीं कर दिया कि आ लूँ घर ज़रा तुमसे पूछता हूँ, नऊज़ु बिल्ला। आज तो यही होता है ना, कोई भड़काता है तो फ़ौरन भड़क जाते हैं, फ़ोन पहले ही हाथ में होता है और वो वैसे स्पीड डायल में नंबर तो डला ही होता है बीवी का, आज मैं पूछता हूँ आके तुमसे, ये अच्छी बात नहीं है। फिर बात कहूँगी कि जितना आपके अंदर तहम्मुल होगा आपके उतने मामले ज़िंदगी के सही होंगे। बाज़ लोग कहते हो छोटी छोटी बात पर परेशान हो जाते हैं, जब दीन में आएंगे ना आप अपने अंदर एक चेंज ज़रूर महसूस करेंगे कि आप परेशान नहीं होते, पहाड़ भी गुजर जाता है आप कहते हैं ज़रा गुजर ले आधा को, फिर देखते हैं अब क्या आगे सीधा होना है। और ये चेंज अगर आपको अपने अंदर नहीं महसूस हुई इस कुरान को पढ़ के, तो आपने एक बहुत बड़ा हिस्सा कुरान का मिस कर दिया। आपको अपने अंदर सब्र, सुकून, इत्मीनान, शऊर दिखना चाहिए, और आप खुद इसकी गवाही देंगे कि पहले आप बात पे बात परेशान हो जाते थे और अब आप थोड़ा सा कहते अच्छा देखते हैं क्या होता है। आधा फ़ोन का बिल कम हो सकता है सिर्फ अगर हम फौरन पैनिक ना हो जाए, ये हो गया, अब वो हो गया, नहीं अब ठीक हो गया, नहीं अब फिर ख़राब हो गया, नहीं अब आप काम कर लें आराम से, बेराम तो आपने कर दिया, अब हम क्या करें आराम। बात सारा दिन शोहरों को तंग करती रहती है, और शोहरों की भी बात की आदत है छोटी छोटी बात में, अब क्या है, अब क्या किया। ठीक है हालात से आगाही अच्छी होती है, लेकिन हर वक्त इंसान बातों को ना रखे तो अल्लाह के नबी को पता चल गया था अपनी बीवी की ये बात, लेकिन आपने कोई सख्त रिएक्शन नहीं लिया। अर्रफा बादहू, आपने बीवी को ये खबरदार कर दिया और किसी हद तक दरगुजर भी किया, ढकी छुपी बात की। फिर क्या हुआ, फलम मनबा हाबी, फिर जब आपने इसको इस पर आगाह कर दिया, कालत तो वो बोली, मन अम्बा का हासा, ये आपको किसने खबर दे दी। ये सवाल हर औरत करती है जो अपनी बात छुपा चुकी होती है, वो छुपती नहीं, मियाँ कहीं से सुन के आ जाते हैं तो फिर वो कहती है आपको किसने बताया, तो जवाब क्या आपने दिया, काल नब्बानी अल अलीम अल खबीर, मुझे तो आगाह कर दिया उसने जो अलीम और ख़बीर है। अल्लाह की तरफ इशारा है। अच्छा नबी सल्लम को तो अल्लाह ने बता दिया था, तो क्या आज के शोहरों को भी अल्लाह बताता है? बिल्कुल बताता है। पीछे पढ़ चुके हैं आप कि बंदा जो बात छुपाता है अल्लाह उसके मुंह पे लिख देता है, बात कभी नहीं छुपती। वो कहते हैं ना कि बात कहती है तुम मुझे मुंह से निकालो, मैं तुम्हें घर से निकाल के दिखाती हूँ। जो बात करें सोच के करें, और आप अपनी आदत खुद चेक करें कि मैं कितनी दफ़ा कोई बात कहकर आगे कहती हूँ अब किसी को ना बताइएगा। कहते हैं आप लोग कि कोई भी बात किसी को बताएं तो आगे ये कहना कि इस बात को अब आगे ना बताएं, आपको पता है इसका असर क्या होता है? आप जिसको बता रहे होते हैं वो फौरन मशकूक हो जाता है। ये जो कह रही है ना कि आप आगे ना किसी को बताएं, इसका मतलब ये है कि ये बात दुरुस्त नहीं है। अच्छा क्या इसका मतलब है कि जो इज्तमाई रास होते हैं, मतलब आप सब यहाँ काम करते हैं, पढ़ते हैं, पढ़ाते हैं, कोई काम करता है, आपको यहाँ के कोई राज बताए जाए या ज़रूरतन कुछ बातें खुलती हैं, तो अगर आपको कह दिया जाए कि आगे किसी को ना बताएं, वो भी इसी में ही आता है? वो इसमें नहीं आता, क्योंकि वो तो एक इंस्ट्रक्शन है, वो तो लोगों ने लिख के डाले होते हैं। मतलब हम पेलटॉक पे क्लासेस करते हैं और हम लोग लॉक रूम में करते हैं, जब कोई हमारा ख़ास कोर्स होता है तो उसमें जब भी ईमेल में हम भेजते हैं उनको रूम कोड, साथ नीचे बड़ा बड़ा लिखा होता है कि ये रूम का जो कोड है ये आपके वजह से अमानत है, क्योंकि आपके और दूसरों में फ़र्क है, अगर आपने ये दूसरों को दे दिया तो सारे ही आ जाएंगे अंदर, तो ये कोई गुनाह की बात नहीं है। ज़रूरतन अगर कोई ये कहता है किसी बात को कि इसको ना रखे, और ये तो पॉलिसीज़ का हिस्सा होता है, मुल्क का जो सदर वज़ीर बनता है आपको पता है कितने पेपर पे वो साइन करता है कि मुल्क के राज किसी को नहीं देंगे, वरना तो 4-6 दिन में मुल्क बिक जाए, सारे राज दे दें। जिनके ऊपर राज होते हैं उनके ऊपर फिर कुछ होता है, ये बहुत स्टेप्स होते हैं। आप आर्मी में जाके देखें, फ़ौज में जाके देखें, एकदम तो नहीं है कि जो बड़े जर्नैल को बात पता है वो आम सिपाही को पता हो, सारा सिस्टम चौपट हो जाए, पहले ही हार्ट फेल हो जाए सिपाहियों के अगर असल हालात उनको पता हो। तो एक तदरीज, बड़े लोगों के दिल बड़े होते हैं, लीडर्स के दिल बड़े होते हैं, उनको मुश्किलात भी बड़ी नहीं लगती, उनको बड़ी बड़ी खैर मिल जाए तो भी वो दूसरों को नहीं बताते, वरना दूसरे तो फट जाए। तो लिहाजा यहाँ से इशारा मिल गया कि उस बात को छुपाने की ज़रूरत है। और अब देखिए कि अल्लाह का अंदाज़ देखिए, मैं इस बात पे एंजॉय कर रही हूँ कि अल्लाह ने ख़ुद भी नहीं असल में वाकया बताया कि वो वाकया क्या था। अभी तक कहीं कुरान में आया कि ये हुआ फिर वो हुआ, असर नबी इला बादी अजवाजी हदीसन, वो हदीस क्या थी, मुफस्सरीन इस पे खोज परख कर रहे हैं कि कौन सी बात थी, क्या थी, अच्छा यही होगी, अल्लाह ने नहीं बताई। तो गोया कि आप अपने लफ्ज़ों में समझने के लिए कह सकते हैं कि अल्लाह सुब्हान तआला जो बात हमसे चाहते हैं वो खुद उसी का इजहार भी कर रहे हैं। खैर अब बीवी को जब पता चल गया तो कहने लगी आपको किसने बताया, तो फरमाया नब्बानी अल अलीम अल खबीर, कौन सी सिफात आ गई अल्लाह की, अल अलीम और अल खबीर। ये सूरतें अल्लाह के इन दो नामों की छाप हमारे दिल पे लगाना चाहती हैं, तुम जो करते हो ना उसको पता है, और तुम्हारे असल हालात क्या थे उसको पता है, कितने तुम मजबूर थे, कितनी बड़ी मुश्किल थी, तुम्हारी सुस्ती थी या तुम्हारी मजबूरी थी, तुम्हारी ख्वाहिश थी या तुम्हारी मजबूरी थी, किसी को कुछ कहने की ज़रूरत नहीं, अल्लाह को खूब पता है, इसलिए उससे माफ़ियाँ मांगो।